أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد.
اللهم صل على محمد وعلى محمد
وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه، بسم الله الرحمن الرحيم، ألف لام ميم، أحسب الناس أن يتركوا أن يقولوا آمنا وهم لا يفتنون. صدق الله العلي العظيم. گفتگو سوره مبارکه عنکبوت کے آغاز میں جو بسم اللہ ہے اس سے متعلق ہے. آپ حضرات کے سامنے عرض کیا کہ بسم اللہ الرحمن الرحیم کہنے کا جو حکم دیا گیا ہے اس کے تہ بتہ بہت سے اسرار ہیں، راز ہیں، سر ہیں، اسرار ہیں، بہت سی باتیں ظاہر ہیں، بہت سی باتیں ہم پر ظاہر نہیں ہیں مگر اہمیت رکھتی ہیں. بسم اللہ الرحمن الرحیم سے کیا کیا کرامات، معجزات ظاہر ہو سکتے ہیں، اس کی مثالیں روایات میں تو بہت ہیں، حکایات میں بہت ہیں، مگر خود قرآن میں بھی موجود ہیں. ایسا نہیں کہ قرآن میں نہیں. میں نے جو کچھ مشکل مباحث آپ کے سامنے پیش کیے اس کی غرض صرف اپنے حافظے کو تازہ رکھنا نہیں ہے، بلکہ غرض یہ ہے کہ اصلاً غذا روح انسانی علم ہے. ہم لوگ شگفتہ بیانی کے عادی ہو گئے ہیں اور واہ واہ سبحان اللہ کے نعروں کے بغیر مجلس کا تصور نہیں ہوتا. یہ واہ واہ اور سبحان اللہ کے نعرے سم میں قاتل ہیں، زہر ہے جو ہمارے ثواب کو بھی اکثر غارت کر دیتا ہے، خطیب کو بھی غارت کر دیتا ہے، سامعین کو بھی لے ڈوبتا ہے، بلکہ بڑی حد تک لے ڈوبا ہے. چونکہ ممبر پہ آنے والے کی نیت عام طور پہ پھر نعوذ باللہ یہ ہو جاتی ہے کہ آج داد و تحسین کے نعروں سے چھتیں اڑی یا نہیں اڑی، شامیانہ تار تار ہوا یا نہیں ہوا. آج ہماری تقریر میں کتنے نعرے لگے گن کے بتائیے گا، 60 لگے، 70 لگے، 80 لگے، کتنے نعرے لگے وغیرہ وغیرہ. خطیب کی یہ نیت نہ ہو تو کم سے کم سامعین کی یہ ضرور ہو جاتی ہے. بھئی ہر سخن موقع و ہر نقطہ مقام دارد، ہر بات کا ایک محل ہوتا ہے، ہر چیز کا ایک موقع ہوتا ہے۔ ایک بچہ ہنستا کھیلتا چلا جا رہا ہے تو آپ نہیں کہیں گے یا علی مدد، جب وہ ٹھوکر کھا کے گرے گا تو کہیں گے یا علی مدد۔ ہر چیز کا ایک موقع ہوتا ہے نا۔ جنگ کے نعرے صلح کے موقعوں پہ نہیں لگائے جاتے، گھر میں بیٹھ کے دشمن کو نہیں للکارا جاتا۔ ہر چیز کا ایک موقع ہوتا ہے۔ ماہ مبارک رمضان، غذائے روح زیادہ سے زیادہ حاصل کرنے کا مہینہ ہے۔ یہ جو سخت نوالے بھی ہیں اسے بھی نگل لیجئے، ابھی نہیں بعد میں صحیح کام آئے گا۔ روح تحلیل کرتی ہے، ذہن تحلیل کرتا ہے، آج کی سنی ہوئی بات ہو سکتا ہے کل کام آ جائے۔ انسان جو الفاظ سنتا ہے، یہ نفس انسانی کی صلاحیتوں کو سمجھیں آپ، فوری طور پر آپ کی سمجھ میں آئے یا سمجھ میں نہ آئے، علمی مطالب کو سنیے۔ نفس انسانی کی ایک خصوصیت یہ ہے کہ جو الفاظ آپ سنتے ہیں، یہ ان الفاظ کو خود پیکروں، مناسب پیکروں میں ڈھال دیتا ہے۔ خواب جو آپ دیکھتے ہیں طرح طرح کے، یہ کیوں دیکھتے ہیں؟ خواب کی بحث معمولی نہیں، علم النفس میں، علم النفس اسلامی میں، فلسفہ اسلامی میں، ابن سینا نے، ملا صدرہ نے، ملا ہادی سبزواری نے، تمام بڑے فلاسفہ نے جو علم النفس پہ بحث کی ہے، فلسفے کی ایک خاص انہوں نے شاخ، اپنی ایک کتاب کی خاص فصل مقرر کی ہے جس میں منامات پہ بحث کی ہے۔ خواب، انسان کیوں دیکھتا ہے، کیسے دیکھتا ہے؟ نفس انسانی کی خصوصیت یہ ہے کہ کبھی کبھی لفظوں کو پیکروں میں ڈھال دیتا ہے۔ تو آپ مطمئن رہیں، جاگتے میں سمجھ میں نہیں آئے گا، سوتے میں سمجھ میں آئے گی میری تقریر۔ جاگتے میں سنیے، نفس آپ کا نفس مومن ہے، شکر کیجئے۔ بند بند لفظوں میں بھی میں فضائل پڑھتا ہوں تو کھلے کھلے بہشت میں لے جا کر آپ کو فضائل کی لذت محسوس ہوگی۔ یہ نفس آپ کا وہاں تک پہنچائے گا، وہاں تک پہنچائے گا انشاءاللہ، کھلے باغات میں، کھلے باغات میں آپ سانس لیں گے انشاءاللہ۔ لیکن اس کو، اس بحث کو کچھ ذرا ذہن پر، نفس پر، دل پر بوجھ ڈالنے کی عادت بھی ڈالیے، اور خاص طور سے علمی مطالب۔ میں تسلیم کرتا ہوں سب کے سب حضرات حوضے سے متعلق نہیں ہیں، مگر میرا یہ نعرہ ہے کہ مجلس کو حوضے سے جوڑ کر رکھیے۔ وہ علمی مطالب، وہ مکتب کے مطالب، وہ مدرسے کے مطالب مجلس سے جڑے رہیں، مجلس اس سے جڑی رہے۔ ابھی یہاں کوئی انگریزی داں آ جائے تقریر کرے تو اس کی پوری تقریر کیا آپ کی سمجھ میں آئے گی؟ اگر وہ سائنس کے اور میتھمیٹکس کے اور فلسفی کے اور اس کے اس کے دو چار ریفرنسز دے گا، آپ مرعوب ہو کے سنتے رہیں گے اور تعریف بھی کریں گے۔ یہ دینی ریفرنسز ہیں جو میں پیش کر رہا ہوں روزانہ، اسے سن کر یاد رکھنے کی کوشش کریں، ہضم کرنے کی کوشش کریں۔ اور میں وعدہ کرتا ہوں اگر آپ نے خود ہضم نہیں کیا تو نفس آپ کو ایسا عطا کیا ہے اللہ نے، ذہن ایسا عطا کیا ہے اللہ نے، یہ دل ایسا عطا کیا ہے اللہ نے، یہ روح آپ کی، یہ ظرف علم ہے، علمی مطالب ہی اس کی غذا ہے، اور یہ غذا جس طرح بھی پہنچ جائے بیکار جانے والی نہیں ہے۔ اگر مریض غشی کے عالم میں بھی ہاسپٹل میں لیٹا ہوا ہے اور ڈرپس کے ذریعے سے اس کو غذا پہنچائی جا رہی ہے تو وہ غذا بیکار نہیں جا رہی ہے۔ अगर यहां आपको इल्मी गिजा मिल रही हो, आप उससे बजाहिर मानूस नहीं है, अभी मानूस नहीं है, चंद दिनों के बाद आप मानूस हो जाएंगे। बफैज कुरान बतवस्सुल व बतासीर जिक्र मुहम्मद व आले मुहम्मद अलैहि सलाम। खुद बफैद बिस्मिल्लाहिर्रहमानिर्रहीम। कल गुफ्तगु बे से सीन तक पहुंची और सीन से अल्लाह तक पहुंची। गुफ्तगु खत्म यहां हुई थी कि लफ्ज़ अल्लाह निकला है आलेहा से या अलहा से। दोनों में इतनी बात तो याद रह सकती है कि अगर अलहा से है तो उसमें मानी इबादत के हैं, अलहा से है तो उसमें मानी हैरत के हैं। और मैंने अर्ज किया हैरत की दो मंजिलें हैं। वो इब्तदाई हैरत जो जहल और नादानी और नावाकफियत की बिना पर है वो मजमूम है, लेकिन वो हैरत जो मंजिल तक पहुंचने के बाद पैदा होती है वो हैरत एक तख्लीकी कुव्वत होती है। अब यहां पे ठहर के मैं कहूं कि ये जो मैंने कहा तख्लीकी कुव्वत होती है, ये भी समझ में आ जाएगी बात आपको? नहीं आएगी। ये भी मुश्किल बात है, मुश्किल मसला है, मगर मेरी मजबूरी है कि मैं छोड़ के कैसे आगे बढ़ूं। इसलिए कि आप ही की बात है, ज़हन इंसानी की तख्लीकी कुव्वत की बात कर रहा हूं ना, तो आपकी ज़हनी तख्लीकी कुव्वत की बात किसे सुनाऊंगा जाके? ज़हन इंसानी की खलाकियत को मदद मिलती है उस हैरत से जो मंजिल पर पहुंचने के बाद हैरत हासिल होती है। हाँ, ये जरूर है कि अब इसी एक नुक्ते की तफसील में अगर तशरीह में बयान करता चले जाऊं तो टोटली वो एक लिटरेरी डिस्कोर्स हो जाएगा, वो एक बिल्कुल जमालियात का चैप्टर होगा। और जो हमारी फारसी और उर्दू की जो क्लासिकी पोएट्री की ट्रेडिशन है, जहां वहशत की तारीफ शुअरा बहुत करते हैं, शायरी में, गजल में, गालिब और मीर की गजल की बात कर रहा हूं मैं, शेर नहीं सुनाऊंगा, पढ़िएगा बाद में जाके। मैं अक्सर कहता हूं बुजुर्गों का अदब पढ़िए, बुजुर्गों का लिटरेचर पढ़िए। लिटरेचर पढ़ने से नफ्स इंसानी में इर्तिका पैदा होता है, नफ्स इंसानी बुलंद होता है अदब पढ़ने से, मीर को पढ़ने से, गालिब को पढ़ने से नफ्स इंसानी में तरक्की पैदा होती है। अब ये भी क्यों कह रहा हूं, आप अंग्रेजी में शेक्सपियर को पढ़िए, अगर शेक्सपियर को पढ़ के समझने लगे आप तो आप देखेंगे आपके नफ्स में एक बुलंदी पैदा हो जाएगी। फिर मैं अर्ज करूंगा कि जब गालिब और मीर और शेक्सपियर को पढ़ के नफ्स में बुलंदी पैदा होती है तो अहले बैत का कलाम पढ़ के कितनी नफ्स में बुलंदी पैदा होगी, कुरान मजीद पढ़ के कितनी नफ्स में बुलंदी पैदा होगी। सीढ़ियां हैं, इन सीढ़ियों को तय कीजिए। और हमारे शफीक बुजुर्गवार जनाब इकबाल शाह साहब हमारे बुजुर्ग हैं, और ये अभी मुझसे कह रहे थे अज़राह मिजाह कि मौलाना हम बूढ़े हो चुके हैं, अब हम तो हौजे के तालिब इल्म बनने से रहे, तो मैं इनको भी वो हदीस सुना दूंगा जो हदीस पैगंबर सल्लल्लाहु अलैहि वसल्लम। हजरत सरवर कायनात की मशहूर हदीस है, उत्लुबुल इल्म मिनल महद इलल लहद। अल्लाहु अकबर, अल्लाहु अकबर। इल्म हासिल करो गहवारे से लेकर आगोश कब्र तक। अभी आगोश कब्र इनसे बहुत दूर है इंशाअल्लाह, मुझे मालूम है। परवरदिगार इनका साया बरकरार रखे और तमाम बुजुर्गों का साया बरकरार रखे। आप सब की उम्रों में परवरदिगार खूब बरकत अता फरमाए। قرآن مجید کے حوالے سے جو بھی علمی گفتگو ہوگی وہ ذہن اور ضمیر اور روح اور نفس انسانی کی تقویت کا سبب بنے گی. نفس قوت پاتا ہے, نفس قوی ہوتا ہے. میں نے اس سے پہلے عرض کیا تھا اور ہمیشہ عرض کرتا رہوں گا, جو لوگ قرآن مجید دیکھ کر نہیں پڑھ سکتے, عربی الفبا سے واقف نہیں ہے اور قرآن مجید کا زیادہ حصہ انہیں یاد بھی نہیں ہے, مزدور طبقہ ہے, وہ بھی مایوس نہ ہو رحمت خدا سے. کم سے کم بسم اللہ الرحمن الرحیم تو یاد ہے. اسی کو مسلسل پڑھتے رہیے, مسلسل پڑھتے رہیے, مسلسل پڑھتے رہیے, صرف بسم اللہ پڑھتے رہیے اور دل میں یہ ہو کہ پروردگار کاش ہم تیری کتاب پڑھ سکتے تو پوری کتاب پڑھتے, مگر ہم نے تو یہ سنا ہے کہ جو کچھ پوری کتاب میں ہے وہ بسم اللہ میں ہے. پروردگار ہم نے سچی زبانوں سے سنا ہے, سچی زبانوں سے سنا ہے کہ جو کچھ کل قرآن میں ہے وہ بسم اللہ میں ہے. آپ دیکھیے اگر صدق دل سے انسان اخلاص کے ساتھ صرف بسم اللہ کی تلاوت کرتا رہے تو وہ ناخواندہ شخص بھی اگر کردار اس کا پاک ہے, نیت صحیح و سالم ہے اور بسم اللہ کا پابند ہے تو صاحب کرامات ولی بن سکتا ہے. اس کی مثالیں دنیا میں جیتی جاگتی مثالیں ہم نے دیکھی ہیں اور تاریخ میں ثبت ہیں. مکتب نہیں گیا انسان, اسکول نہیں گیا, مدرسے نہیں گیا, کسی استاد کے سامنے زان و ادب تہ نہیں کیا, گاؤں کا رہنے والا آدمی کھیتی باڑی کا شغف ماں باپ نے اسی میں لگا دیا بچپن سے, لیکن پاک باز تھا, گناہگار نہیں تھا. اصل چیز یہ, دیکھیے جو کچھ بھی پڑھتے ہیں نا ہم لوگ, منطق و فلسفہ اور فقہ اور اصول, سب چاہے دینی علم ہو چاہے دنیاوی, کیمسٹری, فزکس, میتھمیٹکس وغیرہ وغیرہ وغیرہ, یہ سب دنیا میں رہ جانے والا علم ہے. یہ اصطلاحیں, یہ ٹرمینالوجی, یہ بھاری بھرکم زبان, سب دنیا میں رہ جانے والی چیز ہے. یہ سب تب تک ہے جب تک آنکھ کھلی ہوئی ہے اس یہ چشم ظاہر. قبر میں جہاں گئے ان میں سے ایک علم کام نہیں آئے گا, کچھ نہیں کام آئے گا. فقہ بھی کام نہیں آئے گا, فزکس بھی کام نہیں آئے گا. کام وہ آئے گا کہ جو علم جزو جان بن کر زندہ کردار میں بدل چکا ہوگا. کردار, عمل, کوئی علم کام نہیں آئے گا. سب علم لقلقہ لسانی ہے, سب یہیں رہ جائے گا. دن رات میں بھی کتابیں اٹھاتا ہوں, اب تو روز طبیعت میں یہ بات پیدا ہو گئی, خود سے اندر سے آواز آتی, روز کتاب اٹھاتا ہوں, یہ کتاب وہ کتاب, رات بھر کتاب پڑھتا ہوں اور ہر کتاب سے خطاب کر کے کہتا ہوں کہ کہاں تک ساتھ دو گی, ساتھ کہاں تک دو گی. وہ چیز جو ہمارے عمل میں ڈھل جائے گی بس وہ کام آئے گی. جس چیز کو ہم اپنے اخلاق کا حصہ بنا لیں گے وہ کام آئے گی, اس دنیا میں بھی, برزخ میں بھی, آخرت میں بھی. تو پروردگار عالم کے ہاں اگر اخلاص کے ساتھ انسان بسم اللہ بھی کہہ لے اور اس کا پابند ہو جائے تو کیا کچھ نہیں کر سکتا. قرآن مجید میں ایک مثال ہے, قرآنی مثال ہے, جناب نوح کی. آج کل کیا کیا سمندری سواریاں ہیں اور آسمانی سواریاں ہیں, ہوائی جہاز ہیں اور شپ کی انڈسٹری تو بہت پرانی ہو گئی ہے, لیکن کیا کیا پاورفل انجن ہوتے ہیں شپس کے, ہیں مختلف قسم کے پنڈبیاں ہیں اور جنگی ہیں اور فوجی ہیں اور माल बरदार हैं और इंसानों को इधर से उधर ले जाने वाली हैं, मुख्तलिफ किस्म के जहाज हैं, क्या क्या उनमें औजार आलात पुर्जे समंदरों का जिगर चाक करके जुल्मात को रौंदते हुए इधर से उधर जाने वाले। जनाब नूह की कश्ती में कितने अकल पुर्जे थे, और फरमा रहे आप आजकल जो पनडुब्बियां बनी हैं वगैरह वगैरह, बड़े बड़े तूफान का मुकाबला कर लेती हैं, ये भी डूब जाते हैं। सुना आए दिन अखबार में आता रहता है कि वो पानी का जहाज डूब गया। अब भी 21वीं सदी में वो तूफान जो गैज़ो गज़ब इलाही से तूफान आया था, आसमान से बारिश, जमीन से पानी, हर तरफ से पानी ही पानी, और उसमें जनाब नूह अपनी कश्ती लेके और उसमें एक मखलूकात का एक गरोह लेकर कैसे चलाते थे कश्ती। कुरान कहता है बिस्मिल्लाह मजराहा व बिस्मिल्लाह मुरसाहा। इंजन था उसमें, बूढ़े नूह के पास पतवार चलाने की ताकत थी, कुरान नकल करता है कैसे नूह की कश्ती चल रही थी, बिस्मिल्लाह मजराहा, बिस्मिल्लाह कह के जिधर चाहते थे कश्ती का रुख मोड़ देते थे, बिस्मिल्लाह कह के जहां चाहते थे कश्ती को ठहराते थे, जहां चाहते थे कश्ती को लेके आगे बढ़ते थे। कलमे बिस्मिल्लाह से कश्ती चल रही थी। अगर नूह उस कश्ती को बिस्मिल्लाह के सहारे चला सकते हैं तो हम अपनी कश्ती हयात को बिस्मिल्लाह के सहारे नहीं चला सकते। ये किस्से कहानी के लिए कुरान मजीद ने ये वाकये नकल किए हैं, बच्चों का दिल बहलाने के लिए। कयामत तक आने वाली उकूल बशरी और कयामत तक आने वाले नफूस बशरी के लिए दर्स है कुरान, जो इसलिए दर्स है। कुरान इसलिए सुना रहा है कि देखो नूह ने कश्ती बनाई और कश्ती में सवार किए लोगों को, और जब इतना तूफान आ गया, ऐसा तूफान आ गया, तो फिर नूह कश्ती लेके चले और कैसे चले, बिस्मिल्लाह मजराहा व बिस्मिल्लाह मुरसाहा। अल्लाह के नाम से कश्ती चलती थी, जहां अल्लाह जहां इरादा, नूह का इरादा कश्ती ठहर जाए बिस्मिल्लाह, कश्ती चले बिस्मिल्लाह, कश्ती रुख मोड़ दे बिस्मिल्लाह, यानी जैसे अल्लाह कुन कह रहा हो वैसे बंदा बिस्मिल्लाह से। अब याद आया वो जुमला कि हमने कहा था कि जो अल्लाह सुबहानहु व तआला हर्फ कुन से काम लेता है वो बंदे उसके बिस्मिल्लाह से काम लेते हैं। अब भी मुश्किल है तकरीर। एक सलावत पढ़ दीजिए वहां। मुश्किल तो अब भी है, बिस्मिल्लाह कहना आसान नहीं है उन शरायत के साथ, उन शरायत के साथ बिस्मिल्लाह कहना। कम से कम दिल में ये आज़म हो कि इस जबान से झूठ नहीं बोलेंगे, इस जबान से गीबत नहीं करेंगे और इन कानों से गीबत नहीं सुनेंगे, हम इन हाथ पांव से अपने वजूद से कोई काम खिलाफ शरअ अंजाम नहीं देंगे। आज़म तो हो, इरादा तो हो, इरादा हो जाता है होने दीजिए, मैं नहीं कह रहा हूं खुदकुशी कर लीजिए, गुनाह के गम में खुदकुशी ना कीजिए, अल्लाह रहीम है, अल्लाह रहमान है, रहमत हक से मायूस ना हो, लेकिन आज़म रखें कि हम अल्लाह सुबहानहु व तआला का गुनाह नहीं करेंगे, नाफरमानी जानबूझकर नहीं करेंगे। इस आज़म के साथ, इस एहतमाम के साथ अगर बिस्मिल्लाहिर्रहमानिर्रहीम इंसान कहता है तो समझिए उसी तरह अपनी जिंदगी की कश्ती को खे सकता है जिस तरीके से नूह उस तूफान बलाखेज में कश्ती को खे रहे थे। इस बिस्मिल्लाह की जाहिर है कि इतनी बड़ी चीज है तो इसके असरार को समझने की कोशिश तो करेंगे हम, क्या चीज है ये, 19 हर्फ हैं, 19 letters sirf. In 19 letters mein kya qiyamat poshida hai, kya taqat hai, kya noor hai. Aur phir us riwayat ki bina par ki jo kuch 19 letters mein hai, wo sab ka sab us ek letter mein maujood hai. Bae bismillah. آپ کہتے ہیں 30 تقریریں بائے بسم اللہ پر, قیامت تک کوئی بائے بسم اللہ پر گفتگو کرتا رہے تو بائے بسم اللہ کی تفسیر مکمل نہیں ہو سکتی. بائے بسم اللہ حق کا کلام ہے, اللہ سبحانہ وتعالی کا کلام. بہرحال اب ہم سفر طالب علمی کا آگے بڑھا چکے ہیں, بات اللہ تک پہنچ چکی ہے. اللہ لفظ اللہ میں کیا کیا چیزیں ہیں. لفظ اللہ, اللہ اکبر, کتنا حسین لفظ ہے, کیا حسین اس کی ترکیب ہے, کیا جلوہ سامانی ہے اس کی. اس آیت میں لفظ اللہ کی ترکیب یہ ہے کہ اللہ مضاف الیہ ہے اور آگے کے لیے موصوف ہے. اب ظاہر ہے آگئی ٹرمینولوجی گرامر کی, یہ ایک نقطہ ذکر کیے بغیر ہم آگے نہیں بڑھ سکتے. اس سے پورے قرآن میں پھیلی ہوئی ایک بحث جڑی ہوئی ہے, اور وہ بحث ہے ذات و صفات کی. ایک ہے ذات حق اور اس کے ساتھ ہیں صفات حق. ذات ایک ہے, اس ذات میں صفتیں ہیں, اس ذات اور ان صفتوں کا رشتہ کیا ہے, یہ یہیں طے ہوگی بحث اسی بسم اللہ میں. چونکہ اللہ ہے اس میں ذات, الرحمن ہے صفت, تو ذات و صفت دونوں سامنے ہیں, دونوں کا حل ہوگا رشتہ یہیں پر یا نہیں. اللہ ہے اس میں ذات اور الرحیم ہے اس میں صفت, تو اللہ اور رحمان کا رشتہ, اللہ اور رحیم کا رشتہ یہیں طے ہو جانا چاہیے. کس قسم کا رشتہ ہے؟ اب ظاہر یہی بحث اگر پوری تفصیل سے ہو تو واقعہ یہ ہے کہ طالب علمانہ انداز سے پورا مہینہ ماہ مبارک رمضان کا گزر جائے گا, لیکن میں اتنی تفصیل سے عرض نہیں کر پاؤں گا, نہیں کروں گا انشاءاللہ, سمیٹ لوں گا بات, آگے بھی بڑھے گی کچھ. اگرچہ جسے آپ سمجھتے ہیں کہ آگے بڑھے گی, آگے کیا پڑھے گی, بنیادی باتیں درمیان کی چھوڑ کے آگے بڑھنا, آگے بڑھنا نہیں کہلاتا. اگر علمی مزاج پیدا ہو جائے تو بنیادی باتیں چھوڑ کے آگے بڑھنا کوئی آگے بڑھنا نہیں. وہ بنیاد اگر مستحکم ہو گئی پوری تو عمارت فلک تک جائے گی. اللہ سبحانہ وتعالی کی ذات ہے اور اس ذات میں صفات ہیں اور اس ذات کے اسماء ہیں. اسم پہلے کیوں آیا, صفت بعد میں کیوں آئی, اور اسم جلالہ اسم ذات درمیان میں آیا, حرف ربط سب سے پہلے آیا, بہت فطری بات ہے. ذات حق ازلی ہے, ذات حق ہمیشہ سے ہے, ہم مخلوق ہیں بعد میں پیدا ہوئے, اور بعد میں پیدا ہونے کے بعد بھی اس ذات سے سابقہ ہے جو ان آنکھوں سے نظر نہیں آ سکتی. قہری طور پہ ہم مجبور ہیں کہ اس ذات کو اس کے نام سے پکاریں. اسم کا قدم درمیان میں رہے گا, یہ قدم اٹھ نہیں سکتا. اسم کا واسطہ درمیان سے ختم نہیں ہو سکتا. ذات ہے مگر ان آنکھوں سے نظر نہیں آتی, کیسے اس ذات کو پہچانے, کیسے اس ذات کو پکاریں, اس ذات سے ربط و رشتہ اور تعلق کیسے پیدا کریں؟ اسم کے ذریعے سے. اسم کے ذریعے سے ذات تک پہنچیں گے, اور پھر بات جب ذات تک پہنچیں گے تو صفات سامنے آئیں گے. बिल्कुल फितरी तरकीब, तरतीब है और तरकीब। लेकिन इस जात में सिफतें दो किस्म की हैं, एक वो सिफतें हैं जो नामुतनाही हैं, मुतलक हद नहीं है उसकी, लामुतनाही सिफतें। लामुतनाही सिफतों की पहचान जो सबको याद रह जाए चाहे आलिम हो या गैर आलिम, वो ये है कि वो सिफत जिसका मुकाबिल कोई ना हो। मुकाबिल है तो फिर महदूद हो गई। तो अल्लाह के हमारे लिए मुकाबिल क्या है? नूर के मुकाबिल में जुल्मत हम समझते हैं नहीं, इल्म के मुकाबले में जहल समझते हैं या नहीं, रहमत के मुकाबले में गैज़ो गज़ब समझते हैं या नहीं। हम किसी पे तरस खाते हैं तो किसी पे गुस्सा भी उंडेल देते हैं। क्या इसी तरह सब सिफात अल्लाह सुबहाना हुआ ताला की जात में भी मुतसव्वर हैं? हमारे पास हयात है तो मौत भी है। हमारी हयात, हमारी जिंदगी हक सुबहाना हुआ ताला की हयात से बिल्कुल मुख्तलिफ हकीकत है। उसकी हयात वह है जो मुकाबिल नहीं रखती, यानी मौत का सवाल ही नहीं है, और हमारी हयात वह है जिसका मौत से मफर नहीं है। हमारी जिंदगी के दोनों अतराफ में मौत है, पहले भी हम मैयत थे, बाद में भी मैयत हो जाएंगे। पहले क्या थे? मैयत। बाद में क्या होंगे? मैयत। दोनों तरफ से कहरी तौर पे मौत में घिरी हुई हयात, वो हमारी हयात है, और वो हयात जिसके मुकाबिल में कुछ नहीं है वो हक सुबहाना हुआ ताला की हयात है, वो है ही है। देखा आपने, उसकी सिफत नामुतनाही। इसी तरह हमारी, हमारे अंदर जो रहम और करम की सिफत है, रहमत, जो हमारी रहमत की सिफत है, हमारे अंदर रहम की सिफत है, महदूद है। और हमारी रहम की सिफत भी वो है कि जिसमें नक्स है, कमजोरी है। पहले हमारा दिल किसी पर तरस खाता है, मुनफ़िल होता है, फिर हम उस पर रहम करते हैं। हक की जात वो नहीं है जो मुनफ़िल हो तब रहम करे, ऐसा नहीं है। इन्फ़िआल है ही नहीं जात हक में, इन्फ़िआल नहीं है। शुक्र है कि आपने इस जुमले पे भी सुभान अल्लाह कह दिया, वरना इन्फ़िआल किसे कहते हैं यह भी मसला है। इन्फ़िआल नहीं है जात हक में, मुनफ़िल नहीं होती उसकी जात, मुतासिर नहीं होती किसी से उसकी जात। मुनफ़िल होना यानी किसी और का असर लेना, उसकी जात असर पजीर नहीं होती, तगैयुर नहीं है किसी तरह का उसकी जात में। तो उसकी जात के सिफात, हां वो सिफात सिफात जात नहीं है बल्कि सिफात फ़ेल हैं जो मुकाबिल रखते हैं। मसलन अल्लाह सुबहानहु व तआला गैज़ो गज़ब और सख्त की सिफतें भी हैं उसकी जात के साथ, कुरान गवाह है। वो अपने कहर का और गुस्से का भी इजहार फरमाएगा और कभी कभी फरमाता है, ये सिफत जात नहीं सिफत फ़ेल है। अब सिफत जात और सिफत फ़ेल में फर्क है, सुन लिया आपने, विजदानन समझ गए मैं क्या कह रहा हूं, मगर इल्मी सतह पे मूशे गाफियां बाकी हैं। सिफत जात और सिफत फ़ेल में क्या फर्क है समझने की जरूरत है। ये पूरी बहस इसी बिस्मिल्लाह के ज़मन में आती है कि अल्लाह और रहमान, अल्लाह और रहीम। ग्रामर की सतह पर बस इतनी बात समझ लीजिए कि अल्लाह वो लफ्ज है जो हमेशा मौसूफ आता है, कभी सिफत बन के नहीं आता। लफ्ज अल्लाह किसी और इस्म की सिफत नहीं बनता, बाकी तमाम इस्म अल्लाह की सिफत बनते हैं। अल्लाह रहमान है, अल्लाह रहीम है, अल्लाह करीम है, अल्लाह राजिक है, अल्लाह सबूर है, अल्लाह शकूर है, ठीक है, इसके बरक्स नहीं होता। शकूर अल्लाह है, सबूर अल्लाह है, नहीं ऐसा नहीं। मौसूफ अल्लाह है, सिफतें वो हैं, ये मौसूफ ये जात है, वो सिफतें। वो सिफत जो फेल से मुतालिक है, मशीयत मुक्तजी होती है तो वो बंदों से उस तरह मुआमला करता है। हमें जो सिखाया गया, आप देखिए ये चीजें एक दूसरे से मुंसजिम है, हमें जो बात सिखाई गई कि तुम इस तरह दुआ किया करो, रब्बना आतिना फिद दुनिया हसनतं व फिल आखिरति हसना वकिना अज़ाबन्नार। यहां पर गोया अल्लाह सुबहाना व ताला की उस रहमत का भी तकाजा किया गया है जो सिफत ज़ात है और रहमत मुतलका है, और उस रहमत से भी फैज हासिल करने की दुआ है कि जो रहमत खासा है। दोनों रहमतों से हमें हिस्सा चाहिए परवरदिगार, और ये खुद उसने बता दिया कि हमसे ऐसे मांगो तो हम देंगे, क्या लुत्फ व करम है। ये बात मैं मुकर्रर बयान कर चुका हूं, आज फिर बयान कर रहा हूं अगरचे वक्त कम है, लेकिन खुद मुझे ये रिवायत नफ्स को तकवियत पहुंचाती है, इसलिए आपको सुना रहा हूं बार बार। और वो रिवायत यह है कि एक शख्स पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आया और उसने लाया गया, बल्कि कुछ लोग उसे लेके आए, बादिया नशी था, बदू अरब, सर से पैर तक फोड़े फुंसी और बीमार, दर्द और कर्ब में मुब्तला। लोग उसे लेके आए, या रसूल अल्लाह इसके लिए दुआ कीजिए, इसे सेहत और शिफा नसीब हो। हुजूर मुस्कुराए, उसको देखा और देख के कहा कि तूने अल्लाह से क्या दुआ की थी। अल्लाहु अकबर, दुआ उसने की थी अल्लाह को खबर है मुस्तफा को, तब ना पूछ रहे तूने क्या दुआ की थी। क्या या रसूल्ला, मैंने दुआ ये की थी कि जो कुछ मैंने गुनाह किए हैं परवरदिगार इसी दुनिया में मुझे अजाब दे दे, आखिरत मेरी अच्छी रहे। कहा नादान, अगर दोनों जहान की आफियत मांगता तो क्या खुदा न देता। अल्लाह, कभी खुदा से अजाब की दुआ न कीजिएगा, आदाब दुआ सीखिए। कभी खुदा से अजाब की दुआ ना कीजिएगा, अजाब की दुआ करना दुश्मनान अली की सीरत है। जब गदीर में रसूलुल्लाह ने फरमाया मन कुंतु मौला फहादा अलीयुन मौला, तो एक शख्स आया, उसने कहा या मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, या आपने अपनी तरफ से कहा है या अल्लाह की तरफ से कहा है। हुजूर ने कहा कि अल्लाह के हुक्म से कहा है, तो उसने आसमान की तरफ हाथ बुलंद करके कहा परवरदिगार अगर ये बात सही है तो मेरे ऊपर पत्थर नाजिल हो जाए और मैं हलाक हो जाऊं। और पत्थर नाजिल हुआ और वो हलाक हुआ, और इस वाकये को कुरान ने नकल किया है, सूरह मुबारक है सअल सائلٌ بعذابٍ واقع, आयत मौजूद है। सवाल करने वाले ने सवाल किया अजाब का, और वो अजाब भी हुआ। अजाब की दुआ करना, अजाब तलब करना दुश्मनान आले मोहम्मद के लिए जेब देता है, आपको मोमिनीन को जेब नहीं देता कि कभी अपने लिए अजाब तलब करें किसी भी सूरत से। आप हमेशा दुआ करें परवरदिगार हम गुनाहगार हैं, बहुत गुनाह किए हैं। आप दुआए कुमैल पढ़ते हैं, देखिए क्या मौला ने दुआ मांगने का सलीका, दुआ करने का सलीका सिखाया है, हैं? और दूसरी दुआओं में दुआए अरफा है, और दूसरी दुआएं दुआए तौबा है, दुआए मगफिरत है, दुआए इस्तिग़फ़ार है। सहीफ़े सज्जादिया में जो दुआएं हैं क्या क्या ताबीरें हैं परवरदिगार, अगर जमीन को खबर हो जाए कि मैं कितना गुनाहगार हूं तो ये जमीन फट जाए और मुझे निगल जाए। परवरदिगार अगर समंदरों को पता हो कि मैं कितना गुनाहगार हूं तो ये मुझे गर्क कर दें। परवरदिगार मगर तेरी रहमत से मैं मायूस नहीं हूं। हक यह है कि हक की रहमत से मायूस होने की जरूरत नहीं है। दुआ सिखाई गई। उस मौके पर भी पैगंबर ने कहा कि अगर तू दोनों जहान की आफियत मांगता तो क्या अल्लाह ना देता, और फिर का इस तरह दुआ किया करो, रब्बना आतिना फिद दुनिया हसनतन व फिल आखिरत हसना व क़िना अज़ाबन नार। जब पैगंबर के कहने से उस शख्स ने जो सर से पैर तक दर्द और आलम में डूबा हुआ था और फोड़े फुंसियों में गिरफ्तार था, उस वक्त पैगंबर के हुक्म से उसने ये आयत पढ़ी है, फिल फौर उसे सेहत और शिफा नसीब हुई। ये मुअज्जज़ात पैगंबर में शुमार होती है रिवायत। ये कई बार आपको सुना चुका हूं, आज फिर मैंने सुनाई, जब नमाज पढ़ते हैं आप, नमाज में कुनूत पढ़ते हैं तब भी एक बार पहले सलावात पढ़िए, कम से कम एक बार बाद में सलावात पढ़िए और बीच में ये आयत पढ़िए, देखिए क्या तासीर होती है। सलावात जरूर पढ़िएगा इसलिए कि मिला है किसके वास्ते से ये नुस्खा, हमारे जख्म का ये मरहम दिया किसने है, वो वास्ते फैज़े इलाही हैं, उस वास्ते को दरमियान में रखें, उस वसीले और वास्ते को रिकॉग्नाइज करें, उनकी बारगाह में भी खराज पेश करें और हक मवद्दत अदा करें, और पहले वो इबादत करें जिसमें खुद खुदा शरीक हो जाए तो फिर वो दुआ रद्द कैसे कर सकता है, वो दुआ रद्द कैसे कर सकता है। मुमकिन नहीं है कि परवरदिगार उस दुआ को रद्द कर दे जिसके लिए उसने खुद ऐलान फरमाया है कि मैं खुद शरीक होता हूं। फिर पुराना जुमला है मेरा, अब बिल्कुल अजान का वक्त हो चुका, आज शब शहादत है, मसायब कल इंशाल्लाह गुजारिश करूंगा, रोज़े शहादत, रोज़े वफात बीबी खदीजतुल कुबरा कल है इंशाल्लाह, मसायब भी गुजारिश करने की कोशिश करूंगा, लेकिन आज बस इसी पर जो पहले कई बार अर्ज कर चुका हूं कि जितनी इबादतें कुरान में सब अल्लाह ने हुक्म दिया है तुम करो, अकीमुस्सलात तुम नमाज कायम करो, कुतिबा अलैकुमुस्सियाम रोजा तुम पे वाजिब करार दिया गया है, आतुज़ ज़कात तुम ज़कात दो, हर चीज का हुक्म दिया गया तुम ये करो, एक अमल ऐसा है जो ये नहीं कहा तुम करो, कहा देखो मैं करता हूं तुम भी करो, वो एक अमल है सलावात, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद। इससे बड़ी कोई इबादत मुतसव्वर नहीं है, तसव्वुर में नहीं आ सकती। कुरान की वाज़ह आयत है, इन्नल्लाहा व मलाइकतहु युसल्लूना अलन नबी या अय्युहल्लज़ीना आमनू सल्लू अलैहि व सल्लिमू तस्लीमा। सलावात पढ़ा करें, सलावात के बाद वो दुआ, रब्बना आतिना फिद दुनिया हसनतन व फिल आखिरत हसना व क़िना अज़ाबन नार, और फिर इस दुआ की तासीर अपनी जिंदगी में दर को दरियाफ्त करें, और परवरदिगार हमें आपको तौफीक अता फरमाए कि हम वाकयान नारे जहन्नम से अपने आप को बचा सकें रहमत परवरदिगार के सहारे से। बिल्कुल एक जुमला चलते चलते कह जाऊं, जवानों बच्चों के जहनों में रह जाएगा तो काम आएगा। हमेशा आगे बढ़ते रहना चाहिए। आगे बढ़ते रहने का फार्मूला क्या है, जहन में बस एक बात रखो, पीछे कभी नहीं मुड़ना है, हमें आगे ही बढ़ना है, क्योंकि पीछे दोजख है आगे जन्नत है। ये चीज बिठा लो, पीछे दोजख है आगे जन्नत है। हमेशा आगे बढ़ते रहने के लिए ये फार्मूला काफ़ी है। इंशाअल्लाह परवरदिगार हमें आपको सबको बहक मोहम्मद वाले मोहम्मद अलैहिस्सलाम मवद्दत अहले बैत की बहिश्त में पहुँचा दें। परवरदिगार शब वफात हज़रत खदीजतुल कुबरा है, ہماری خواتین کی توفیقات میں اضافہ فرما، ہمارے مردوں کی توفیقات میں اضافہ فرما، ہماری نسلوں کو قیام قیامت تک اہل ولایت و اہل توحید بنا۔ پروردگار ولی عصر کو اذن ظہور عطا فرما اور ان کے ہاتھوں سے اپنی رحمت و رافت و عدالت کا پرچم لہرا دے۔ بسم اللہ الرحمن الرحیم۔ اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، وليا وحافظا وقائدا وناصرا ودليلا وعينا، حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا.